यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान आजबाट देशैभर शुरू। निरोगी नेपाल अभियानमा सबैको साझा प्रयास आवश्यक रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सरकारले विज्ञ एवं सरकारवालाबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तथा रणनीति तयार गर्ने। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार ड्यूक एडवार्डद्वारा भेटवार्ता। र संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा थप शुल्क लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा 15% कर लगाउने घोषणा।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान आजदेखि देशैभर शुरू भएको छ। काठमाडौँको महाराजगंज स्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियानको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पाठेघरको मुखको क्यान्सर हुनै नदिन र जनस्वास्थ्यको समस्याको रूपमा नरहने गरी नियन्त्रण गर्ने अभियानको शुरूआत भएको बताउनुभयो।
जस्तो घातक रोगलाई लाग्नै नदिने गरी खास गरी पाठेघरको मुखको क्यान्सर भन्छौँ हामी त्यसलाई सन् 2030 जनस्वास्थ्यको समस्याको रूपमा नरहने गरी नियन्त्रण गर्ने जुन विश्व स्वास्थ्य संगठनले आफ्नो लक्ष्य निर्धारण गरेको छ त्यो अभियान हामीले आजबाट थालेका छौँ। यसपछि हाम्रा किशोरीहरू अहिलेदेखि खोप लाउँछन्, हुर्किएपछि पनि यस रोगबाट मुक्त हुन्छ। यो धेरै खुसीको कुरा र आशा लाग्दो कुरा हो जसले हामी एउटा मानव जीवनको सुरक्षा सुरक्षित भविष्यतर्फ अगाडि जाँदैछौँ।
प्रधानमन्त्री ओलीले पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप निशुल्क लगाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित हुन नहुने बताउनुभयो। मानव जातिको भविष्यलाई सुरक्षित र समृद्ध बनाउनेतर्फ मुलुक अघि बढ़ेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले आम जनताको पहुँचमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध मिलाउन सरकार प्रयासरत रहेको बताउनुभयो।
हामीले निरोगी नेपालको नारा दिएका छौं, यसका दुईटा पाटा छन्, दुईटा पक्ष छन्। त्यसका निम्ति हामीले व्यापक प्रयासहरू व्यापक अर्थमा मल्टी डाइमेन्सनल वेबाट हामीले व्यापक प्रयास गर्छौँ कि मान्छे रोगी नहोस्, बिमारी नहोस्। यसका निम्ति मानिसको आहार, विहार अथवा काम र आराम, यो तीनटा कुराको असाध्य राम्रो सन्तुलन मिलोस्। यी तीनटा कुराको सन्तुलनबाट मानिसको पाचन प्रणालीमा स्वस्थता आउँछ। यो बिमारीको सन्दर्भमा वी आर वर्किङ टुगेदर त्यस कारण हामी हातेमालो गरिराखेका छौँ, सबैसँग संयुक्त प्रयासहरू गरिराखेका छौँ।
प्रधानमन्त्री ओलीले स्वच्छ र सन्तुलित खाना खाई स्वस्थ रहनेतर्फ ध्यान दिन समेत सबैमा आग्रह गर्नुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री पौडेलले एसपीभी खोप अन्तर्राष्ट्रिय स्तरमा परीक्षण भई पूर्ण रूपमा सुरक्षित रहेको प्रमाणित भएकाले लक्षित सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
अब कसैलाई सूचना नपुगेर कोही वञ्चित हुने अवस्था हुनु हुँदैन, त्यसका निम्ति म संचारकर्मी मित्रहरूलाई यसको सूचना व्यवस्थित र निरन्तर रूपमा दिने गरी यहाँहरूले प्रचारमा सहयोग पुर्याइदिनका निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। सम्पूर्ण सामाजिक अभियन्ताहरूलाई यसको प्रचारमा सहयोग पुर्याइदिनका निम्ति म अनुरोध गर्न चाहन्छु। यसमा कुनै पनि खालको जोखिमता छैन, यसले स्वास्थ्यमा प्रतिकूल असर पार्दैन। यो परीक्षणबाट पूर्ण रूपमा सही ठहरिएको भ्याक्सिन हो, त्यसकारणले हामीले लक्षित गरेको उमेर समूहलाई यो पूर्ण रूपमा उपलब्ध गराउने कुरामा सबैबाट सहयोगका निम्ति म अनुरोध गर्न चाहन्छु।
स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको भन्दै उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरूरी रहेको पनि औल्याउनुभयो। आजदेखि देशैभर शुरू भएको पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान अन्तर्गत काठमाडौँका विभिन्न विद्यालयका खोप केन्द्रमा पुगेर संवाददाता सरिता खनालले तयार पारेको रिपोर्ट।
मंगलबार बिहान करिब 11:30 बजेतिर काठमाडौँका विभिन्न विद्यालयमा पुग्दा एचपीभी खोप लगाउनका लागि कक्षा 6 देखि 10 सम्म अध्ययनरत छात्राहरूको लाइन देख्न सकिन्थ्यो। सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर माघ 22 गतेदेखि देशैभर विद्यालय लक्षित पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान सञ्चालनमा ल्याएको हो। यसरी अभियान अन्तर्गत खोप लगाउन पाउँदा छात्राहरू उत्साहित हुनुका साथै अलिअलि डर पनि लागिरहेको बताउँछन्। किनेर लगाउन पर्दा महँगो पर्ने पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोप सरकारले अभियान नै सञ्चालन गरेर निशुल्क लगाउन पाउँदा छात्राहरू खुशी देखिन्थे। खोप लगाउनु अघि डर लागेको भए पनि लगाइसकेपछि खासै नदुखेको र कुनै पनि साइड इफेक्ट नभएकाले खुशी लागेको बताउँदै छात्राहरू
लुलो पारा हानु अनि त्यसपछि दुख्न छोड्यो, राम्रो लागेछ, पैसा तिर्नु परेको छैन।
समीकाकालकी 8 क्लासमा डर लागेको थियो, लगाइसकेपछि त्यस्तो केही फिल भएन, एकदम नर्मल छ।
श्रेया साई लगाउनु भन्दा अगाडि चाहिँ हल्का डर लागिरहेको थियो, लगाइसकेपछि त्यस्तो केही फिल भएन, अरू खोप भन्दा चाहिँ अलिकति पोल्यो, ठिक भइसक्यो।
हाल नेपालमा हरेक दिन 6 जना महिलामा पाठ्यघरको को क्यान्सर लाग्ने गरेको र त्यसमध्ये 4 जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। पाठ्यघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो। अभियान अन्तर्गत काठमाडौँ महानगरबाट खोप केन्द्रमा खटिनुभएका भ्याक्सिनेटर सीता ढुङ्गेल पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन पाउँदा छात्राहरू उत्साहित नै देखिएको बताउनुभयो। खोप लगाइसकेका छात्राहरूलाई कुनै पनि साइड इफेक्ट नदेखिएको पनि भ्याक्सिनेटर ढुङ्गेलले जानकारी दिनुभयो।
खोप पायो भनेर कति बच्चाहरू चाहिँ खुसी हुनुहुन्थ्यो, एज ग्रुप नै त्यस्तै भएर कति चाहिँ अब डराउनु पनि भएको थियो, साइड इफेक्ट केही पनि छैन।
अभियान अन्तर्गत 6 देखि 10 कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणवश विद्यालय बाहिर रहेका 10 देखि 14 वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइनेछ। फागुन 6 गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका करिब 17 लाख किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीतिका लागि आवश्यक सुझाव दिन सरकारवालासँग आग्रह गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालयले कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तयार गरिरहेको जानकारी दिनुहुँदै त्यसका लागि सुझाव दिन आग्रह गर्नुभएको हो। मन्त्री गुरूङले सम्बन्धित क्षेत्रका विज्ञ एवं सरकारवालाबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तथा रणनीति तयार गरिने बताउनुभयो।
हाम्रो मन्त्रालयले चाहिँ कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्स एआई को नेशनल पोलिसी र स्ट्राटेजी तयार गर्दैछौँ हामी, र यसको सबै अन्तिम खाका तयार भएर हामी त्यसमा सुझावको लागि हामीले सबैलाई आह्वान गरेका छौँ, र त्यसमा सबै सम्बन्धित व्यक्तिले सुझाव चाहिँ प्रदान गरेर हामीलाई सहयोग पुर्याउनको लागि हाम्रो एआईको पोलिसी र स्ट्राटेजीलाई चाहिँ सुदृढ बनाउनको लागि सहयोग गर्नुहुनेछ भन्ने कुरा पनि म पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छु। त्यसमा प्राप्त भएको सुझावहरूलाई चाहिँ पनि समावेश गरेर एआईको पोलिसी र राष्ट्रिय नीति तथा रणनीति अन्तिम रूपमा चाहिँ मन्त्रालयले तयार गरेर क्याबिनेटहरू पास गराउने हुनुपर्छ भन्ने कुरा पनि सबैलाई जानकारी गराउन चाहन्छु।
पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँमा कार्यालय रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। उपभोक्ता अदालतले उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सम्बन्धित विषयका मुद्दाको कार्यवाही र किनारा गर्ने क्षेत्र अधिकार तोकिएको छ। यस्तै मन्त्री परिषद बैठकले आगामी जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा जलवायु परिवर्तन, पर्वत र हिमालयको भविष्यबारे सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भक्तपुर, मोरङ, कास्की र बाँकेमा रहेका बाल सुधार गृहको सञ्चालन र व्यवस्थापनका लागि महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बाल बालिकाका लागि शैक्षिक कार्यक्रम युसेफ नेपाल बीचको सम्झौताको अवधि 2082 असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ।
मन्त्री परिषद बैठकले भेरी पम्पिङ आयोजना निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 8, 11 र 12 तथा लेकबेसी नगरपालिका वडा नम्बर 10 रहेको राष्ट्रिय वनको 3.2 हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि आर्थिक वर्ष 2081-82 अधिकृत स्तरका थप 10 अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली 2081, नेपाल सरकार कार्य सम्पादन 8 संशोधन नियमावली 2081, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन 2081, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड 2081, सुशासन व्यवस्थापन तथा सञ्चालन तेस्रो संशोधन नियमावली 2081 तथा विशेष आर्थिक क्षेत्र दोस्रो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार ड्यूक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। त्यस अवसरमा अधिराज कुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेल समक्ष बेलायती सेनाको गोर्खा ब्रिगेडका प्रमुख मेजर जनरल जेराल्ड स्ट्रिकल्याण्डले ब्रिगेड अफ गोर्खाको सन् 2024 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बेलायतका अधिराज कुमार ड्यूक अफ एडिनब्रा एडवार्ड र उहाँका श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा आज काठमाण्डु आइपुग्नु भएको हो। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई सहित उच्च अधिकारीहरूले स्वागत गर्नुभएको मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उहाँहरू काठमाण्डु स्थित बेलायती राजदूतावास, गोदावरी स्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, पोखरा लगायतका स्थानमा भ्रमणमा जानुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको विषयगत समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि आज पनि दफावार छलफल भएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले राष्ट्रिय सभाले पारित गरी पठाएको संशोधनलाई निरन्तरता दिँदै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा 25 सदस्यीय सभा रहने र त्यसमा 9 महिलाको प्रतिनिधित्व अनिवार्य गर्ने गरी सहमति जुटाएको हो। बैठकमा सांसदहरूबीच विश्वविद्यालयको कुलपति र सहकुलपति को रहने भन्ने विषयमा सहमति हुन नसकेपछि राजनीतिक नेतृत्वसँग छलफल गरेर टुङ्ग्याने गरी छलफल अगाडि बढ़ाइएको हो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा पहिलो पटक चिकित्सा शिक्षा अध्ययनका लागि अलग्गै विश्वविद्यालय स्थापना हुन लागेकाले यसलाई नयाँ र सर्वसाधारणको पहुँच रहने गरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद ऐन 2050 संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ। बैठकमा समिति सदस्यहरूले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने प्रयोजनका लागि 25 भनिएकोमा 15 नै कायम गर्नुपर्ने, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएका संस्थाको सेवाबाट अलग भएको मितिले 2 सरकारी कार्यालय वा संस्थाको विरूद्धमा कुनै पनि मुद्दा दायर, पैरवी र बहस गर्न नपाउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा समिति सदस्यहरूले कतिपय अवस्थामा कानून व्यवसायीबाट पनि सेवाग्राहीले विभिन्न प्रकारका मानसिक तथा शारीरिक यातना झेल्नु परेको भन्ने सुन्नमा आएकाले त्यस्ता कानून व्यवसायीलाई कानूनी दायरामा ल्याउने गरी उचित व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको थियो। बैठकमा सदस्यहरूको धारणालाई मध्यनजर गर्दै सदस्यहरूले दिनुभएको सुझावलाई छलफल गरी समावेश गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा प्रदेश मन्त्रीहरू उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाउनु भएको छ। समितिले आज राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूका विषयमा छलफल गर्न 7 प्रदेशका वन तथा वातावरण मन्त्रीहरूलाई बोलाएको थियो। छलफलमा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी र बागमती प्रदेशबाट प्रतिनिधिका रूपमा वन मन्त्रालयका सचिव केदार बराल मात्र बैठकमा उपस्थित हुनुहुन्थ्यो। सांसदहरूले राष्ट्रिय सदस्यीय सभा र समितिहरूले संघीयता सबलीकरण र कार्यान्वयन लगायतका विषयमा काम गर्ने हुनाले राष्ट्रिय सभाको मतदाताका रूपमा रहेको प्रदेशका सांसद मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूले समिति र नीति निर्माणका विषयमा हुने छलफलमा सहभागी भई आफ्ना विषय उठाउने कुराको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कास्कीको पोखरामा आयोजित शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभापति देउवाले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड़ दिनुभयो। वहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कंग्रेस र नेकपा एमाले बीच सहकार्य भएको स्पष्ट पार्नुभयो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति पूर्ण बहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ़ाउने बताउनुभयो। प्रशिक्षणमा पार्टीका जिल्ला सभापति उपसभापति प्रदेश सभापति सहित करिब 200 जना सहभागी रहनु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताउनु भएको छ। म्याग्दीको बेनी नगरपालिका चार सिंगा र तातापानीमा आज आयोजित कार्यक्रममा वहाँले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले तातो पानीको बस्ती संरक्षणका लागि बहुवर्षीय योजना कार्यान्वयन शुरू भएकामा खुशी व्यक्त गर्नुभयो। वहाँले बेनी दरवाङ सड़कको प्रमुख समस्या भनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेली ब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकमलाई सबल कम्पनीको रूपमा व्यवस्थित गराउन सरकारले 25% शेयर जनतामा हस्तान्तरण गर्ने बताउनु भएको छ। नेपाल टेलिकमको 21 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै संचार मन्त्री गुरूङले प्रतिस्पर्धा गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने टेलिकमको चुनौती रहेकाले सेवा प्रवाह पहुँच वृद्धि र प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। मन्त्री गुरूङले सूचना प्रविधिको क्षेत्रमा लगानी प्रवर्धन तथा व्यवसाय सुदृढीकरण गर्ने गरी सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम संचालक समितिका अध्यक्ष राधिका आर्यालले ग्राहकका गुनासोको सम्बोधन र सेवाको प्रवाहमा शीघ्रता ल्याउने गरी नेपाल टेलिकमले काम गर्ने बताउनुभयो। कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमले अब आफ्ना सेवाहरूलाई समयानुकूल सुधार गरी डिजिटल अपरेटरको रूपमा आफूलाई अघि बढ़ाउनु पर्ने बताउनुभयो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ीले चालू आर्थिक वर्षको पुष मसान्तसम्म नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाह तथा पहुँच वृद्धिको लागि विभिन्न योजना तथा कार्यक्रमहरू अघि आएको बताउनुभयो। उहाँले पुष मसान्तसम्ममा नेपाल टेलिकमले 20 अर्ब 12 करोड़ आय आर्जन गरेको र यस आर्थिक वर्षको वित्तीय लक्ष्य प्राप्त गर्न सकिने अवस्था देखिएको उल्लेख गर्नुभयो। नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ। लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको 5 दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाश कुमार पनेरूले जानकारी दिनुभयो। नेपाल औषधि लिमिटेडले हाल 14 प्रकारका औषधि उत्पादन गरिरहेको छ। संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा लगाएको थप शुल्क विरूद्ध बेजिङले अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा 15% कर लगाउने घोषणा गरेको छ। चीनिया घोषणा अनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा 10% शुल्क लगाउनेछ। चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ 10% शुल्क लगाउने डोनाल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि नै चीनले जवाफी कदम चालेको हो। जवाफी शुल्क घोषणा गरिएको विषय चीनले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापार नीतिहरू उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिका विश्वभरि तरलीकृत प्राकृतिक ग्यास धेरै निर्यात गर्ने देश हो, जबकि चीनले त्यसको करिब 2.3% मात्रै हिस्सा ओगट्ने गरेको छ। यसैबीच चीनले अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकार विरोधी कानून उल्लंघन गरेको आशंकामा अनुसन्धान गर्ने बताएको छ। प्रशासनले गुगल विरूद्धको आरोपहरूका बारेमा थप विवरण सार्वजनिक गरेको छैन। अमेरिकी प्रविधि दिग्गज गुगलको कोर सर्च इन्जिन र यसका धेरै सेवाहरू चीनमा प्रतिबन्धित रहेका छन्। वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा समेत फोक्सोको क्यान्सरको सामान्य रूप बढ़ाउँदै गएको एक अध्ययनले देखाएको छ। यसले विशेष गरी महिला र दक्षिण पूर्वी एसियाका मानिसहरूलाई बढ़ी असर गरिरहेको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा उल्लेख गरिएको अध्ययनले जनाएको छ। वायु प्रदूषणलाई एक महत्वपूर्ण कारक तत्व मान्न सकिन्छ। अध्ययनले विश्व स्वास्थ्य संगठन लगायतका मनिटरहरूको डाटामा आधारित अनुसन्धान प्रतिवेदन समेत प्रस्तुत गरेको छ। अनुसन्धानकर्ताहरूले वायु प्रदूषणसँग सम्बन्धित एडेनोकार्सिनोमाको सबैभन्दा उच्च स्तर पूर्वी एसिया विशेष गरी चीनमा पत्ता लागेको बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
निजी क्षेत्रका उद्योगिक व्यवसायका तीनवटा संस्थाहरूले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधि प्रति ध्यान आकर्षण भएको जनाउँदै बन्दर हड़तालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन्। पाथिभरा क्षेत्रमा केबलकार निर्माण परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द हड़तालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्त व्यस्त भएको, सर्वसाधारणले शास्ति भोग्नु परेको र यस्ता गतिविधिले मुलुकको पूर्वाधार विकासका लागि लगानी मैत्री वातावरण बिथोलिने अवस्था सृजना हुने बताइएको छ। विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह हुने भएकोले सम्बन्धित सरकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न र विकास निर्माणको कार्यलाई सहज र निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दछौ, तीनै संगठनले विज्ञप्तिमा भनेका छन्। सरकारले नेपाल भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म भारतीय खण्डको प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिशन कम्पनीको बिक्रीमा रहेको ILNFS इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ।
अब खेल समाचार अझ बमबाट।
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी20 श्रृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बिहोरेको छ। हारसँगै शीर्ष स्थानमा रहँदै श्रृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ। मंगलबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्याण्ड विरूद्ध 5 रनको हार बिहोरेको हो। थाइल्याण्डले प्रस्तुत गरेको 107 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरको समाप्तिमा 8 विकेट गुमाउँदै मात्र 101 रन बनाउन सक्यो। हारसँगै जितविहीन नेपालको सम्भावना समाप्त भएको हो। लगातार चौथो जितसँगै थाइल्याण्ड उपाधिको नजिक पुगेको छ। ट्रिपल राउण्ड रोबिन पद्धतिमा भइरहेको श्रृंखलामा थाइल्याण्डले अब नेपाल र नेदरल्याण्डसँग खेल्न बाँकी छ। 4 खेलमा 2 जितसहित 6 अङ्क जोडेको नेदरल्याण्डको शीर्ष स्थानमा रहने उपाधि जित्ने सम्भावना अझै बाँकी छ। हिमालथिङको उत्कृष्ट प्रदर्शन प्रेरित मसिन्द्र फुटबल क्लबले NFIU 16 युथ लीगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 10-0 गोलको एकतर्फी जित निकालेको छ। जितसँगै मसिन्द्रले 9 खेलमा 13 अङ्क जोडेको छ। 1 खेल बढी खेलेको आर्मी जितविहीन छ। साद्दो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मसिन्द्रलाई जित दिलाउन हिमालले ह्याट्रिक गरे। यसै गरी राहुल कुमार युन्जोनले 2, प्रज्ञान राई, उपेन्द्र बोहरा, सोहन थापा र सौगात कुमार बमजनले समान 1 गोल थपे। 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो। पोखरामा मंगलबारदेखि शुरू भएको 24 औं आहारा पोखरा गोल्ड कपमा विभागीय टीम नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ। पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई 1-0 गोलले पराजित गरेको हो। खेलको 36 औं मिनटमा उज्जवल राईले हानेको कर्नर सिधै गोल भएको थियो। यो जितसँगै नेपाल पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ। पुलिसले अब सेमी फाइनल प्रवेशका लागि ब्रिगेड बोइज क्लब युकेसँग 26 माघमा खेल्नेछ। प्रतियोगितामा बुधबार इपीएफ एएफसी र मसिन्द्र एएफसी बीच खेल हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23, न्यूनतम 9.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 22.1, न्यूनतम 6.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.8, न्यूनतम 7.2 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम तापक्रम 22.2, न्यूनतम 9.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 23.2, न्यूनतम 6.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान आजबाट देशैभर शुरू। निरोगी नेपाल अभियानमा सबैको साझा प्रयास आवश्यक रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सरकारले विज्ञ एवं सरकारवालाबाट प्राप्त सुझावहरू समेटेर कृत्रिम बौद्धिकता एआई राष्ट्रिय नीति तथा रणनीति तयार गर्ने। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराज कुमार ड्यूक एडवार्डद्वारा भेटवार्ता र संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा थप शुल्क लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा 15% कर लगाउने घोषणा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।